मेरी जिम्मेदारी, मेरी जिम्मेदारी।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے پیارے اسلامی بھائیو اور مدنی چینل کے ناظرین، مدنی چینل کا سلسلہ میری ذمہ داری، ہمارے پچھلے سلسلے میں جو ہمارا موضوع تھا استاد کا کیا انداز ہونا چاہیے، آج کے سلسلے میں انشاءاللہ عزوجل استاد کی دیگر ذمہ داریوں کے حوالے سے کلام ہوگا. شروع میں درود پاک کی فضیلت سن لیجئے. حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ یہ روایت کرتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان معظم ہے، اے لوگو، قیامت کے دن اس کی وحشتوں اور دشوار گزار گھاٹیوں سے نجات پانے والا تم میں سے وہ شخص ہوگا جو دنیا میں مجھ پر کثرت سے درود پاک پڑھتا ہوگا. پیارے پیارے اسلامی بھائیو، قیامت کے دن نفسی نفسی کا عالم ہوگا، اور ایسے کڑے وقت میں، ایسے سخت وقت میں، وہ شخص جس نے دنیا میں نبی پاک صلی اللہ علیہ وسلم کی ذات والا صفات پر کثرت سے درود پاک پڑا ہوگا، وہ قیامت کی ان سختیوں سے، تکالیف سے محفوظ رہے گا. لہٰذا ہمیں بھی چاہیے کہ ہم نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ذات والا صفات پر کثرت سے درود پاک پڑھتے رہیں، درود و سلام پڑھتے رہیں. انشاءاللہ عزوجل دنیا میں بھی برکتیں ملیں گی، آخرت میں بھی اس کی برکتیں ملیں گی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وسلم. پیارے پیارے اسلامی بھائیوں، استاد یہ ہمارے معاشرے میں جو ایک تربیت کا ذمہ ہے، وہ اگر دیکھا جائے تو والدین کے بعد جو تربیت کی ذمہ داری ہے وہ استاد کی ہے. ویسے تو اگر بحثیت مجموعی دیکھیں تو والدین کی ذمہ داریوں سے بھی زیادہ ذمہ داریاں استاد کی بنتی ہیں، اور ہمارے معاشرے میں ہے بھی ایسا ہی کہ لوگ اپنے بچوں کو جب استاد کے پاس بھیجتے ہیں، چاہے وہ اسکول میں بھیجیں، مدرسے میں بھیجیں، یعنی دنیاوی تعلیم کے لیے بھیج رہے ہوں یا دینی تعلیم کے لیے بھیج رہے ہوں، تو والدین کا ایک کنسیپٹ، ایک نقطہ نظر یہی ہوتا ہے کہ استاد ہی ان کی مکمل تربیت کرے گا. تو نسل انسانی کی بہترین پرورش کی ذمہ داری بنیادی طور پر والدین پر ہے اور استاد پر ہے. والد اور والدہ یہ اگر اپنی ذمہ داریاں پوری کریں اور استاد اپنی ذمہ داری کو پہچانتے ہوئے اس کو پورا کریں، تو یقیناً جو ہماری جنریشنز ہیں، ہماری نیکسٹ جنریشنز ہیں، یہ خوف خدا عز و جل اور عشق رسول صلی اللہ علیہ وسلم یہ ان کے سینوں میں ہوگا، یہ ایک پریکٹیکل مسلم ہوں گے، با اخلاق اور با کردار مسلمان ہوں گے، اپنی ذمہ داریوں کو پہچاننے والے ہوں گے، اپنی ذمہ داریوں کو اچھے انداز سے ادا کرنے والے ہوں گے. اور اگر خدا نہ خواستہ والدین یا استاد، یہ دونوں یا ان میں سے کوئی ایک بھی اگر اپنی ذمہ داری اچھے انداز سے پوری نہیں کرتا، تو پھر اس کے نقصانات جو ہیں وہ معاشرے میں دیکھنے کو ملیں گے. آج ہمارے معاشرے میں جو بہرا روی ہے اور ایک اخلاقی طور پر پستی کا ہم شکار ہیں، اس کی بنیادی وجوہات میں سے ایک وجہ یہ بھی ہے کہ آج ہمارے معاشرے میں جو استاد ہے وہ اپنی ذمہ داریوں کو احسن انداز سے پہچان کر، احسن انداز سے ان کو نبھانے میں کامیاب نظر نہیں آ رہے. تو انشاءاللہ آج کے اس سلسلے میں میری ذمہ داری، مدنی چینل کے ناظرین، ہم یہ غور کریں گے کہ ایک استاد کے نقطہ نظر سے، یعنی ایک بحثیت ایک استاد، بحثیت ایک معلم، میری کیا ذمہ داری بنتی ہے. سب سے پہلے تو یہ ذہن نشین کر لیجئے کہ چاہے والدین ہوں، چاہے استاد ہو، جو بچہ ہے، جو اسٹوڈنٹ ہے، جو طالب علم ہے، بچہ ہو یا بڑا، وہ جو آپ کہتے ہیں وہ سنتا ہے اور بعض اوقات اس کو فالو بھی کرتا ہے، لیکن اس سے زیادہ وہ جو دیکھتا ہے نا اس کو فالو کرتا ہے. تو والدین کے لیے بھی اور اس سے بھی کہیں زیادہ، چونکہ ہمارے معاشرے میں استاد کو ایک آئیڈیل کا درجہ دیا جاتا ہے اور واقعی استاد کو آئیڈیل ہونا بھی چاہیے، تو جو بھی ٹیچر ہے، جو بھی استاد ہے، उसका जो अपना जाती अमल है वो बहुत मजबूत होना चाहिए, उसका अखलाक, उसका किरदार इतना अरफा, इतना आला, इतना यानी बुलंद पाया उसका अमल होना चाहिए, इतना उसका अच्छा अखलाक होना चाहिए कि वो अपने स्टूडेंट्स के लिए, अपने तलबा के लिए, खा वो बच्चे हैं या बड़े हैं, उनके लिए वाकई एक रोल मॉडल हो। अगर उस्ताद पढ़ाता तो बहुत अच्छा है, लेकिन उसका अपना अखलाक, अपना किरदार वो उस तरह का नहीं है, उसमें अखलाकी कमज़ोरियाँ हैं, उसका अपना अमल जो है वो अच्छा नहीं है, तो फिर वो एक यानी मिसाली उस्ताद नहीं बन सकता। और शायद वो जो चाह रहा है वो तरबियत भी उस अंदाज से नहीं कर पाएगा। किसी दाना का कौल है कि आलिम जब अपने इल्म पर अमल नहीं करता तो इसकी नसीहतें दिलों से इस तरह फिसल जाती हैं जिस तरह सख्त चट्टान से बारिश के कतरे फिसल जाते हैं। जैसे बारिश होती है तो पानी का कतरा जो है वो पत्थर पर नहीं ठहरता, मिट्टी पर जब बारिश पड़ती है तो मिट्टी उसे जज्ब करती है, रेत जो है वो पानी को जज्ब करती है, लेकिन जब पथरीली चट्टान पर, सख्त चट्टान पर पानी का, बारिश का कतरा पड़ता है तो वो फिसल जाता है। तो अकलमंद दाना का कौल आपने सुना कि ऐसा आलिम जो अपने इल्म पर अमल नहीं करता, जब वो किसी को नसीहत करता है तो उसकी नसीहत का हाल भी यही है कि वो नसीहत जो है उसके दिल से फिसल जाती है, उसके दिल में जगह नहीं बना पाती। तो उस्ताद को उसने अखलाक का पैकर होना चाहिए, उसका किरदार भी ऐसा हो कि वाकई वो एक रोल मॉडल हो। ज़ाहिर स्टूडेंट्स में ज़हीन भी होते हैं और थोड़ा कम ज़हन भी होते हैं, कम ज़हीन भी होते हैं। अब उसका अंदाज ऐसा हो, उसका हुस्न अखलाक, उसका किरदार वो ऐसा हो कि वो सबके लिए रोल मॉडल बन सके। इसमें बहुत सारी चीज़ें हैं, वक्त की पाबंदी है। अगर उस्ताद खुद वक्त का पाबंद नहीं है तो शायद वो सही खतूत पर अपने तलबा की तरबियत नहीं कर सकेगा। वक्त की पाबंदी के साथ साथ वादे की पासदारी है, फिर सब्र बर्दाश्त है, हिम्मत है, हौसला है, तवक्कुल है, कनाअत है, हुस्न खुल्क है। ये औसाफ अगर उस्ताद में हैं तो इसकी झलक उसके शागिर्दों में नज़र आएगी। बाज़ औक़ात ये होता है कि वैसे तो हम यानी बहसियत उस्ताद हम अपनी ज़िम्मेदारी निभा रहे हैं, वक्त की पाबंदी भी कर रहे हैं और अखलाक भी बज़ाहिर अच्छा है, लेकिन जब कोई परेशानी आती है उस परेशानी में बंदा जो है वो बाज़ औक़ात अपनी ज़िम्मेदारियाँ अदा करने में कोताही करता है। अगर कोई बहुत बड़ी परेशानी है, आप बीमार हो गए, ऐसी बीमारी है कि अब चारा ही नहीं है, तो चले वो तो एक अलग कैफियत है और उसमें अगर कोई कोताही होती है तो वो अपने बस में भी नहीं होता। लेकिन छोटी छोटी परेशानियों पर क्लास का नागा करना, अपने स्टूडेंट्स को अटेंड न करना, छुट्टियां करना, साथ साथ उनका कीमती वक्त भी ज़ाया हो रहा है। और ये जो एज होती है उमूमन जो स्कूल में, स्कूल लाइफ होती है, कॉलेज में स्टूडेंट्स पढ़ते हैं या मदारिस में, जामियात में स्टूडेंट्स पढ़ते हैं, ये एज गेन करने की होती है। इस एज में जो वक्त की अहमियत है वो उसका एहसास उस्ताद को भी होना चाहिए, तालिब इल्म को भी होना चाहिए। और अगर यहाँ वक्त ज़ाया होगा तो उसका खमियाजा शायद वो पूरी ज़िंदगी की कोशिश भी वो उसका मदावा ना कर सके। इस तरह मुहावरा बोला जाता है कि बाज़ औक़ात लम्हों में ऐसी गलतियाँ होती हैं कि जिनका कर्ज जो है वो बरसों में जाके उतरता है। ये बड़ा एक यानी वसी है इसका मफहूम। बहरहाल अगर इस एज में और इस वक्त में जबकि प्राइम टाइम है सीखने वालों के लिए, स्टूडेंट्स की एज ऐसी है, लर्निंग की एज है, वो आपके पास आ रहे हैं स्कूल में, कॉलेज में, मदरसे में, या इंडिविजुअल आप उनको पढ़ा रहे हैं कहीं भी, कोई मदरसे यानी कोई कारी साहब हैं जो कुरान पाक की तालीम दे रहे हैं, तजवीद की तालीम दे रहे हैं, तर्जमा और तफसीर पढ़ा रहे हैं, कोई और दीनी इल्म सिखा रहे हैं, या कोई दुनियावी इल्म है किसी भी हवाले से, ट्यूशन ले रहे हैं, कोई ट्यूटर हैं, अगर इस वक्त में आप यानी आपको अपने वक्त की भी कदर करनी है और साथ जो आपके साथ इंगेज हुए हैं उनके वक्त की भी कदर करनी है। अगर आप मामूली सी तबीयत खराब होने पर, कोई छोटी सी परेशानी आने पर इस तरह नागा करेंगे, छुट्टी करेंगे, वक्त नहीं देंगे, देर से आएंगे, जल्दी चले जाएंगे, अगर इस तरह का अंदाज होगा तो वक्त के ज़िया के साथ साथ उनकी सलाहियतों का ज़िया भी होगा और साथ साथ आपके जो स्टूडेंट्स हैं वो भी यानी एक तो आपकी इज्जत उनके दिल में शायद नहीं वो एक रह पाएगी, दूसरा ये है कि जो हम चाह रहे हैं वो भी नहीं होगा। جو ہم چاہتے ہیں اچھا با اخلاق با کردار مسلمان معاشرے کا فرد بنانا چاہتے ہیں اپنے اسٹوڈینٹس کو، وہ بھی حاصل نہیں ہو پائے گا. پھر وقت دینے میں بھی، یعنی سب سے پہلے تو یہ کہ جو استاد ہے اس کا کردار جو ہے، اس کی گفتار، اس کا جو پریکٹیکل عمل ہے وہ بھی، اور جو وہ بول رہا ہے یہ بھی، یہ ایک زبردست ایسا یعنی زبردست ہو کہ وہ رول ماڈل بنے. اس کے بعد اب جو وہ ڈیلیور کر رہا ہے، جو وہ پڑھا رہا ہے، اس حوالے سے بھی اس کو اس پر عبور ہونا چاہیے. ایسا سبجیکٹ جس پر آپ کو مہارت نہیں ہے وہ آپ ظاہرہ نہیں پڑھائیں گے، جس پر آپ کو مہارت ہے آپ کو وہی پڑھانا ہے. اب اگر آپ کو مہارت حاصل نہیں ہے کوئی ایسا سبجیکٹ ہے، تو یا تو آپ مہارت حاصل کر لیں، اور اگر آپ مہارت حاصل نہیں کر پا رہے، عموماً ایسا ہوتا ہے کہ یعنی پہلے سے آپ کسی فن میں ماہر ہیں، ٹیچنگ کے حوالے سے بھی کوئی خاص آپ کی اسپیشلٹی ہے، تو وہ سبجیکٹ تو آپ پڑھائیں. لیکن اگر آپ چاہیں کہ ساتھ میں یہ بھی پڑھا لوں گا، تو اس میں یا تو آپ کو ایکسٹرا محنت کرنی پڑے گی، کوشش کرنی پڑے گی وہ اسکلز حاصل کرنے کے لیے کہ آپ اچھے انداز سے ٹیچ کر سکیں. اور عموماً ایسا ہوتا ہے کہ بندہ اپنی اسپیشلٹی سے ہٹ کے جب کوئی کام کرنے جاتا ہے تو پھر اس کے تقاضے پورے نہیں ہوتے. تو سب سے پہلے تو بہتر یہی ہے کہ آپ وہی پڑھائیں جو آپ کی اسپیشلٹی ہے، جو آپ کی مہارت ہے. اب اگر کوئی اس سے ہٹ کے آپ کو کبھی کوئی کچھ ڈلیور کرنا پڑتا ہے، کچھ پڑھانا پڑتا ہے، تو پھر پہلے آپ اچھے سے تیاری کریں. اب اس کا مطلب یہ نہیں ہے کہ جس پر آپ کو مہارت ہے اس کے لیے تیاری کی حاجت نہیں ہے. آپ سبجیکٹ اسپیشلسٹ ہیں، جو آپ کا سبجیکٹ ہے جس میں آپ کو مہارت حاصل ہے اس کے لیے بھی آپ کو اسباق کی تیاری کرنی پڑے گی. پیش کی آپ سال سال سے پڑھا رہے ہیں، کئی سال ہو گئے، کئی جنریشنز آپ سے پڑھنے کے بعد آج جو ہے وہ اپنی پریکٹیکل لائف میں ہیں، اور آپ کے پڑھے ہوئے کہاں سے کہاں نکل گئے. یہ سب فضائل اپنی جگہ پر، لیکن اب بھی جب بھی آپ کو پڑھانا ہے تو سبق کی تیاری کر کے پڑھائیں گے تو تبھی اس کے تقاضے پورے ہو سکیں گے. بعض اوقات جب یعنی ایسا موقع آتا ہے نا کہ کئی سالوں سے آپ پڑھا رہے ہیں، آپ نے کئی کلاسز کو پڑھایا، تو حد سے زیادہ اس کے اندر خود اعتمادی آ جاتی ہے. خود اعتمادی ہونی چاہیے، لیکن اوور کانفیڈینس جو ہے یہ پھر کارکردگی کو کمزور کر دیتا ہے. اب اگر کوئی سبق کی تیاری کیے بغیر پڑھائے گا تو ظاہر ہے کہ اس کا تقاضا پورا نہیں ہوگا. تو سبق کی تیاری ماہر کو بھی کرنی ہے، اور اگر بالفرض کبھی ایسا موقع آیا کہ آپ کو ایسا سبجیکٹ لینا پڑ رہا ہے کہ جس میں آپ کی مہارت نہیں ہے، اب آپ کو زیادہ تیاری کرنی پڑے گی. پھر آپ نے تیاری تو کی ہے، اب اس کو ڈیلیور بھی اس انداز میں کرنا ہے کہ جو آپ کے طالب علم ہیں، جو آپ کے اسٹوڈنٹس ہیں، وہ اس سے استفادہ کر سکیں. ایک مثال دی جاتی ہے مونٹیسری کی. مونٹیسری یعنی بالکل جو ابتدائی سٹیجز میں بچہ پڑھنے کے لیے آتا ہے، اڑھائی تین سال کا، چار سال کا، اس عمر میں جب بچہ پڑھنے کے لیے آتا ہے تو پری پرائمری جو کلاسز ہوتی ہیں، یعنی جس میں یہ پری نرسری، نرسری، کے جی وغیرہ، پریپ وغیرہ، اس میں بچہ جو ہے وہ یعنی اس کو کچھ پتہ نہیں ہے، وہ ابھی شعور کی منزل کو بھی نہیں پہنچا، ابھی اس نے کچھ سمجھنا شروع کیا ہے. اب یہاں جو پڑھانے والے ہیں وہ یعنی تعلیم یافتہ ہوتے ہیں، ٹیچرز ہیں، میل ہیں یا فیمیل. اب وہ اگر اپنے یعنی جو ان کا ایک لیول ہے اس لیول پر رہتے ہوئے ان کو پڑھانے کی کوشش کریں گے تو کبھی بھی نہیں پڑھا پائیں گے. ان کو پڑھانے کے لیے کیا کرنا پڑے گا؟ مونٹیسری کے لیے وہ باقاعدہ کورس بھی کروایا جاتا ہے ٹیچرز کو. اس کورس میں کیا ہوتا ہے، مونٹیسری ٹیچرز ٹریننگ جو کورس ہوتا ہے، اس میں کیا کروایا جاتا ہے کہ بچوں کی نفسیات جو ہے سکھائی جاتی ہے، اور یہ ذہن بنایا جاتا ہے کہ آپ نے بچے کو پڑھانے کے لیے اس کے لیول پہ جا کر پڑھانا ہے. جیسے بچہ آیا تو ابھی تو اس کو پینسل پکڑنی بھی نہیں آتی، تو اس کو پینسل پکڑنی سکھائیں گے، شروع میں اس کو کلرنگ سکھائیں گے، اس کی دلچسپی بڑھے، اس کو انگیج کرنے کے لیے بچے کے ساتھ دوسرے معنوں میں بچہ بننا پڑتا ہے. تو اس انداز سے بچے کو پڑھائیں گے. اب صرف مونٹیسری میں یا پری پرائمری میں ایسا نہیں ہے، بلکہ اس سے آگے کوئی پرائمری گریڈز میں ہے، یا اس سے آگے سیکنڈری میں ہے، ہائر سیکنڈری میں ہے، یا وہ گریجویشن کی طرف جا رہا ہے، یا ماسٹر لیول پر ہے، ہر جو سٹیج ہے اس کی، مدارس کے طلبہ کے لیے، جامعات کے طلبہ کے لیے، دنیاوی اداروں کے طلبہ، اسکول کالج کے طلبہ، یونیورسٹی کے طلبہ، سب کے لیے یہ ہے کہ ان کا جو ایک مینٹل لیول ہے، استاد کو چاہیے کہ اس کا لحاظ رکھے. اور آپ اپنے سبجیکٹ میں ماہر ہیں، لیکن جس کو آپ پڑھا رہے ہیں وہ ماہر نہیں ہے. تو اب آپ اتنا آسان کر کے، اتنا ایزی کر کے ڈیلیور کریں کہ ہر کوئی اس سے استفادہ کر سکے. لیکچر کی تیاری آپ کی بہت اچھی ہے، آپ اپنے لیول پر وہ ڈیلیور کریں گے تو ذہین طلبہ جو ہیں وہ تو شاید گین کر لیں گے، لیکن جو ایک औसत दर्जे का तालिब इल्म है, ऐसा तालिब इल्म है जिसकी जानत इतनी ज़्यादा नहीं है या कुंद जहन है, जो उनको तो शायद कुछ पल्ले नहीं पड़ेगा। आजकल हमारे माशरे में जो एक टीचिंग के हवाले से, उस्ताद के हवाले से मैं मजमूई तौर पर अर्ज कर रहा हूँ, एक बहुत बड़ी कमज़ोरी पाई जाती है, वो ये है कि बड़े बड़े नामवर असातिज़ा भी वो भी अपने लेवल पे जो है वो लेक्चर वगैरह तैयार करते हैं और जो डिलीवर करते हैं वो अपने लेवल पर तैयार करके डिलीवर करते हैं। जो ज़हीन तलबा है वो तो पिक कर लेते हैं और वो आगे बढ़ रहे होते हैं, लेकिन जो औस दर्जे का एक तालिब इल्म है जिसकी ज़हानत इतनी ज़्यादा नहीं है, ज़हीन फतीन नहीं है, इसी तरह जो कुन ज़हन है वो बेचारे पीछे रह जाते हैं। तो उस्ताद की ये ज़िम्मेदारी है कि आपके तलबा में ज़हीन फतीन वो भी, यानी आपको सुनकर आप जो डिलीवर कर रहे हैं, जो लर्निंग के लिए आप उनको, यानी आप उनको सिखा रहे हैं, वो भी सीखें, और जो औस दर्जे का तालिब इल्म है वो भी। इसी तरह कुन जहन पर बाद वक्त इनफिरादी तवज्जो देनी पड़ती है, जैसे मॉन्टेसरी में हर बच्चे पर इनफिरादी तवज्जो देनी पड़ती है ना, उसको पेंसिल पकड़नी सिखा रहे हैं, कलरिंग सिखा रहे हैं, फिर कलर में ये भी कि वो जो आउटलाइन है उससे बाहर ना जाए। तो ये सारी बातें इंडिविजुअल जो एक फोकस है ना उसके साथ बच्चे को सिखाई जाती हैं। तो ऐसे ही जो बड़े ग्रेड्स हैं, बड़े लेवल पर, जैसे हायर सेकेंडरी है या उससे ऊपर ग्रेजुएशन या मास्टर लेवल पर, वहाँ भी जो कम ज़हीन तलबा है उनको इंडिविजुअल तवज्जो की हाजत रहती है। अगर ज़रूरत है तो आप अपनी बात को रिपीट करें, अगर फिर भी जो कुछ तालिब इल्म है उनको समझ नहीं आई तो आप उन पर इनफिरादी तवज्जो दें। उस्ताद की ये ज़िम्मेदारी है कि वो अपने तमाम तलबा को, पहले तो ये है कि उसका जो अंदाज़े तदरीस है वो इतना सहल होना चाहिए, इतना, यानी अब आप असबाक की तैयारी करने के साथ साथ उनको डिलीवर इतना ईजी और सिंपल वे में डिलीवर करें, अंदाज़े तदरीस ऐसा हो कि हर कोई उसको समझ ले, और फिर भी ज़ाहिर है ज़हीन फ़तीन जो है वो जल्दी पिक कर लेंगे। औस दर्जे के लिए थोड़ा सा मुश्किल होगा, आपने जहाँ रिपीट करने की हाजत हो वहाँ रिपीट करें, और जिनको इनफिरादी तवज्जो की हाजत है उन तलबा पर इनफिरादी तवज्जो भी दें। तो बुनियादी तौर पर उस्ताद की, यानी पहली जिम्मेदारी तो यह है कि उसका अपना अखलाक, उसका अपना किरदार, उसकी अपनी गुफ्तार ऐसी हो कि वो रोल मॉडल बने, और दूसरे नंबर पर उसने जो सबक पढ़ाना है, जो उसने डिलीवर करना है, उस पर उसको मुकम्मल महारत हो, और महारत होने के साथ साथ उसका डिलीवरी का, उसका सिखाने का, टीचिंग का अंदाज भी ऐसा हो कि तालिब इल्म उसको ना सिर्फ समझें बल्कि वो उनके समझने दिलो दिमाग में उतर जाए। और इसमें ऐसा ना हो कि सिर्फ ज़हीन व फ़तीन को वो साथ लेके चल रहा है और औस दर्जे के या कुन ज़हन तलबा पीछे रह रहे हैं, जहाँ ज़रूरत हो वहाँ वो इनफिरादी तवज्जो भी दे। इसके साथ साथ ये तो एक सबक पढ़ाने के हवाले से है, तलबा की जो तरबियत है, तलबा को जो सिखाना है, इसमें बहुत अहम रोल होता है। अगर आप हम तीसरे नंबर पर देखें तो वो है उस्ताद का, टीचर का तालिब इल्म के साथ जो ताल्लुक है, वो उस्ताद और तलबा के बाहमी ताल्लुकात, रिलेशन आपस का। अब यानी अगर ऐसा अंदाज है, इतना बारोब किस्म की आपकी शख्सियत है कि उस जो शागिर्द हैं आपके, वो आपके साथ ईजी नहीं है, उनको समझ आ रही है या नहीं आ रही, वो आपसे कुछ पूछ नहीं सकते, आपसे बात नहीं कर सकते, इतना घबराते हैं, तो अब भी शायद आप जो मकासद हैं वो पूरे नहीं हो सकेंगे। तो टीचर उस्ताद, उसका जो ताल्लुक है अपने तलबा के साथ, वो भी ऐसा होना चाहिए कि बग़ैर किसी हेजिटेशन के अगर कहीं निसाबी मामलात में, पढ़ाई के मामलात में उनको प्रॉब्लम होती है तो आपसे सवाल कर सकें, आपसे समझ सकें। फिर सिर्फ ये नहीं है कि आपने सबक पढ़ाना है, तलबा की सेहत का ख्याल रखना, उनको दीगर जो ऐसी एक्टिविटीज़ हैं जो उनकी उनकी सेहत के लिए, उनके अखलाक और किरदार के लिए, उनकी सीरत के लिए, उनकी जो एक तालीमी एक एक्टिविटी है उसको मुतासिर कर सकती हैं, उन चीज़ों से तालिब इल्म को बचाना, ये भी उस्ताद की ज़िम्मेदारी है। फिर निसाब के साथ साथ, असबाक के साथ साथ, ऐसी गैर निसाबी सरगर्मियाँ, ऐसी एक्टिविटीज़ जो तलबा की यानी सेहत को भी और ज़हनी सेहत यानी मेंटल हेल्थ को भी ग्रो करें, उसको बढ़ाएं, तो उनके स्किल्स डिवेलप हों, तो ये इस तरफ तवज्जो देना, ये भी उस्ताद की ज़िम्मेदारी है। यानी ऐसा ताल्लुक उस्ताद का हो अपने स्टूडेंट के साथ کہ بلا جھجک وہ اگر کوئی بات سمجھ نہیں آتی پوچھ لیں، استاد ان کی رہنمائی کرے، اگر لگتا ہے کہ کہیں یہ میرا طالب علم جو ہے وہ ڈی ٹریک ہو رہا ہے، تعلیمی سرگرمی سے ہٹ کر کہیں اور کسی یعنی جو نیگیٹو ایکٹیویٹی ہے اس طرف جا رہا ہے، تو اس کو بر وقت پہچان کر، اس کو یعنی اس چیز کو دیکھ کر پہچان کر اس چیز سے بچانا. پھر جو ہے طلبہ کے سکلز، یعنی ہر طالب علم کی مختلف صلاحیتیں ہوتی ہیں، تو ان صلاحیتوں کو جانچنے کے بعد ان کی درست رہنمائی کرنا. یعنی کسی میں سکلز ہیں، مثلا وہ اچھا محرر، اچھا رائٹر بن سکتا ہے، ایک طالب علم ہے جس میں وہ اچھا سپیکر بن سکتا ہے، ایک طالب علم ہے جس کی فقہ میں مہارت ہے، ایک طالب علم ہے جو یعنی میتھمیٹکس یا سٹیٹسٹکس اس طرح کے مضامین میں اس کا رجحان اس طرف زیادہ ہے، کوئی فزکس کی طرف زیادہ مائل ہے اور وہاں اس کی کارکردگی زیادہ اچھی ہے، کوئی کیمسٹری کی طرف جو ہے نا وہ اچھے انداز سے اس کو پک کر پاتا ہے، اسی طرح دینی علوم میں فقہ ہے، علم حدیث ہے، منطق ہے. تو جو جس طرف اس کا رجحان زیادہ ہے، جس طرف جو سکلز اس میں زیادہ ہیں، ان کی پہچان کر کے استاد اس کو گائیڈ بھی کرے. اور پھر جو رکاوٹیں آتی ہیں حصول علم میں، بعض اوقات کئی طالب علم ایسے ہوتے ہیں کہ ذہین ہونے کے باوجود بھی کچھ پرابلمز ان کے ساتھ آتے ہیں، گھریلو حالات ہوتے ہیں، معاشی پریشانیاں ہوتی ہیں، تو ان کو سمجھنا اور ان طلبہ کی کونسلنگ کرنا یہ بھی ایک اچھے استاد کی یہ علامت ہے کہ اس کے ریلیشن ایسے ہوتے ہیں کہ وہ ان چیزوں کو سمجھتا ہے، ان کی پرابلمز کو سمجھتا ہے، ان کو دور کرنے کی کوشش کرتا ہے، ان کی کونسلنگ کرتا ہے، ان کی مدد کرتا ہے. پھر جو نیگیٹو جو ہے ایکٹیویٹیز ہیں ان سے بچانا بھی ضروری ہے. جیسے آج کل دور ہے سوشل میڈیا کا بہت زیادہ استعمال کیا جاتا ہے. زمانہ طالب علمی میں غیر ضروری سوشل میڈیا کا استعمال تو صلاحیتوں کو بہت زیادہ متاثر کرتا ہے اور اب کر بھی رہا ہے، چاہے دینی طلبہ ہوں، چاہے دنیاوی طور پر آپ دیکھیں کوئی ہنر سیکھ رہے ہیں، کوئی علم سیکھ رہے ہیں، تو سوشل میڈیا کے غیر ضروری استعمال کی وجہ سے جو صلاحیتیں ہیں وہ بہت زیادہ متاثر ہو رہی ہیں، تعلیم بھی متاثر ہو رہی ہے. امیر اہل سنت بانی دعوت اسلامی مولانا ابو بلال محمد الیاس اتار قادری دامت برکاتہ اللہ علیہ، آپ نے ایک موقع پر اس طرف توجہ دلاتے ہوئے ارشاد فرمایا، آپ کے جو جملے ہیں ان کو میں مفہوم عرض کرتا ہوں، کہ یعنی اب لگتا ہے کہ یہ جو سوشل میڈیا کی ایکٹیویٹیز ہیں اور اس میں جو ہمارے طلبہ انوالو ہو رہے ہیں، چاہے دینی طلبہ ہوں چاہے دنیاوی علم حاصل کرنے والے ہوں، لگتا یہ ہے کہ اس کا اثر یہ پڑے گا کہ آئندہ کچھ عرصے میں جو ہمیں جیسے دنیاوی علوم میں دیکھیں تو ڈاکٹرز ہیں یا انجینئرز ہیں یا اس طرح دیگر ماہر ہوتے ہیں، چارٹرڈ اکاؤنٹنٹ وغیرہ ہوتے ہیں، تو وہاں بھی اور اسی طرح علماء میں بھی دینی طلبہ کے یعنی جو آگے عالم بنیں گے، تو امیر اہل سنت نے اس طرف توجہ دلاتے ہوئے ارشاد فرمایا کہ لگتا ہے کہ کچھ عرصے بعد جو ہمیں علماء ملیں گے یا اس طرح دنیاوی طور پر ماہر ملیں گے دنیاوی علوم سیکھنے کے بعد، ان میں وہ پہلے والی مہارت نہیں ہوگی، کیونکہ پہلے جب یہ سوشل میڈیا اور یہ چیزیں نہیں تھیں اور ایک تعداد اپنی پڑھائی پر جو توجہ دیتی تھی، آج وہ ان ایکٹیویٹیز میں مصروف ہو کر اپنا وقت بھی ضائع کرتی ہے اور ان کی صلاحیتیں بھی ضائع ہوتی ہیں. تو اپنے طلبہ کو یعنی ایسی انگیجمنٹ ہو، ایسا ایک تعلق ہو، ایسا میلان ہو استاد کا کہ وہ یعنی ان کے پرابلمز کو بھی سالو کرے، ان کی کاؤنسلنگ بھی کرے، ان کو نیگیٹو ایکٹیویٹیز سے بھی بچائے اور ساتھ ساتھ ان کے ایک برائٹ فیوچر کے لیے، ایک ان کے اچھے مستقبل کے لیے، ایک تو وہ ہے کہ جو ان کی ذات سے متعلق ہے اور ایک یہ ہے کہ وہ معاشرے کے لیے کتنے مفید فرد بن سکتے ہیں، تو ان کی صلاحیتوں کو پہچان کر، ان کی صلاحیتوں، ان کے طبعی میلان کو دیکھ کر، ان کے سکلز کو دیکھ کر، اس انداز سے ان کی تربیت کی جائے، اس انداز سے ان کو یعنی گرو اپ کیا جائے کہ وہ معاشرے کے ایک بہترین فرد بن سکے. تو ایک اچھا استاد جو ہے وہ اس انداز سے اپنے طلبہ کو لے کے چلتا ہے، چاہے ذہین طلبہ ہوں، اوس درجے کے طلبہ ہوں یا کن ذہن ہوں، وہ کسی کو بھی پیچھے رہنے نہیں دیتا. تو بحثیت استاد میری کیا ذمہ داری بنتی ہے؟ آج الحمدللہ عز و جل مدنی چینل کے ناظرین آپ نے سنا، اللہ تبارک و تعالی ہمیں اپنی ذمہ داریوں کو پہچان کر اچھے انداز سے پورا کرنے کی توفیق نصیب فرمائے. انشاءاللہ نیکسٹ جو ہماری ایپیسوڈ ہے اس میں طالب علم کی حیثیت سے میری ذمہ داری کیا ہے، انشاءاللہ اس پر کلام ہوگا.
میری ذمہ داری، میری ذمہ داری.